नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भोलि सरकार छान्ने नेकपा माओवादी केन्द्रका मन्त्रीहरूको तयारी, नयाँ सरकार बन्ने समय आएकोले राजीनामा दिन लागेको भनाई।
जाजरकोटको भाइरल फैलिन नदिन जुम्लामा उच्च सतर्कता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली जाजरकोटको जुनी चाँदै पुग्यो।
विभिन्न कार्यक्रम गरी आज पृथ्वी जयन्ती मनाइयो। 13 वर्षपछि सरकारद्वारा औपचारिक कार्यक्रम आयोजना, तर पृथ्वीनारायण शाहकै जन्मथलोमा भने उत्साह देखिएन।
मन खोलेर राजाप्रति श्रद्धा व्यक्त हुन्थ्यो, अहिले बीचमा आएर चाहिँ राजाको कुराहरू पनि बोल्न नपाउने भएका छन् नेपालीहरू।
श्रीलंकामा अब महिलाले पनि जाँड रक्सी किन्न पाउने, महिलामाथिको विभेद कम गर्ने प्रयास भएको सरकारको भनाई।
र राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफ क्लबलाई 3-स्टारलाई हराउँदै आर्मी क्लब खप्तड गोल्ड कपको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीई सिभिल र बीसीए अध्ययनमा केही सीट खाली रहेको सूचना।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ, फोन नम्बर 082562601, 98573590, 98573164।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले भोलि सामूहिक राजीनामा दिने भएका छन्। अहिले बिना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका 9 मन्त्री र 7 राज्यमन्त्रीले भोलि राजीनामा दिने भएका हुन्। आज विदाको दिन भएकाले प्रधानमन्त्री समक्ष राजीनामा नदिएको र भोलि मात्रै राजीनामा दिने सम्भावना रहेको बिना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो। सरकारले चुनाव नगर्ला कि भन्ने शंका रहेर बिना विभागीय हुँदाहुँदै पनि आजसम्म सरकारमा बसेको तर चुनाव सम्पन्न भएर नयाँ सरकार बन्ने समय आएकाले आफूहरूले राजीनामा दिने तयारी गरेको मन्त्री पोखरेलको दावी छ। नेकपा माओवादी केन्द्रले प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज 31 गते माओवादीका सबै मन्त्रीहरूको जिम्मेवारी खोसेर बिना विभागीय बनाउनु भएको थियो।
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको चुनाव, प्रदेश सभा गठन र प्रदेश सरकार निर्माणको लागि गठन गरेको कार्यदलले काम शुरू गरेको छ। दुई पार्टीका अध्यक्षले काम शुरू गर्न निर्देशन दिएपछि आज आन्तरिक तयारी गरेर भोलि बैठक बस्ने तयारी भएको एमाले नेता सुभाष नेमाङले बताउनुभयो। कार्यदलले राष्ट्रिय सभाको चुनावमा साझा उम्मेद्वार, प्रदेश सभाको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ।
नेपाल र भारत बीचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको 6 बैठक आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू भएको छ। सन् 1950 सन्धि लगायत नेपाल र भारत बीच भएका अरू सन्धि, खुला सिमाना, व्यापार लगायतका विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित रहेको समूहका सदस्यहरूले बताएका छन्। आउने असार महिनामा प्रबुद्ध समूहको 2 वर्ष कार्यकाल सकिँदैछ। यसअघि काठमाडौँमा भएको बैठकमा नेपालले नेपाल भारत बीच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए। समूहमा नेपाल र भारतका तर्फबाट 4-4 सदस्य छन्। भारत प्रस्थान गर्नुअघि प्रबुद्ध समूहका सदस्यहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए।
सर्वोच्च अदालतले तारिखमा छोडे पनि आफ्ना सबै माग पूरा नभएसम्म डाक्टर गोविन्द केसीले अनसन नतोड्ने बताउनु भएको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यता लगायतका कागजातको छानबिन गर्न सर्वोच्च प्रशासनले हिजो आदेश दिए पनि आफूले उठाएका पाँचवटा माग पूरा नभएसम्म अनसन नतोड्ने बताएको उहाँका सहयोगी डाक्टर जीवन छेत्रीले उज्यालोलाई जानकारी दिनुभयो। डाक्टर केसीले अब प्रधान न्यायाधीश गोपाल पराजुली न्यायालयको नेतृत्व गर्न योग्य नरहेको पनि आरोप लगाउनु भएको छ। उहाँले न्यायालयको भ्रष्टाचार अन्त्य, प्रधान न्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको गठन, आईओएममा वरिष्ठताका आधारमा डी नियुक्त मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिवीका पदाधिकारीको बर्खास्ती र त्रिवी शिक्षण अस्पतालको सुधार लगायतका माग राख्दै गएको सोमबार अनसन शुरू गर्नुभएको थियो। तर अदालतको अवहेलना गरेको भन्दै उहाँलाई सोमबार नै पक्राउ गरिएको थियो। यस्तै प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायतका माग गर्दै डाक्टर गोविन्द केसीका पक्षधरले आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्।
जाजरगोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता अपनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जाजरकोटसँग जोडिएको साबिकको ताम्ती गाविसमा उच्च सतर्कता अपनाएको जनाएको छ। जाजरकोटको जस्तो समस्या नहोस् भनेर जिल्लाभरिकै स्वास्थ्य संस्थाहरूमा औषधि र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनुभयो। यस्तै प्रमुख जिल्लाधिकारी विष्णु प्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जाजरकोटको समस्या जुम्लामा आउन नदिन आवश्यक पूर्व तयारी थाल्ने निर्णय पनि गरेको छ। यस्तै भाइरल ज्वरोले 14 जनाको ज्यान गएको जाजरकोटको जुनी चाँदे गाउँपालिकामा प्रणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ टोली पुगेको छ। प्रभावित क्षेत्रमा धेरै बालबालिकाको ज्यान गएपछि प्रतिष्ठानका बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान र मेडिकल अफिसर डाक्टर सूर्य चौधरी सहितको टोली जुनी चाँदे पुगेर उपचार थालेको हो। जाजरकोटमा 3 हप्तादेखि फैलिएको भाइरल ज्वरोका कारण 5 वर्ष मुनिका 7 जना बालबालिका सहित 14 जनाको ज्यान गइसकेको छ।
नेपालमा पहिलो प्रयोगको रूपमा बाँड्न थालिएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन 5 थरबाट गरिने भएको छ। छपाई गर्ने मेसिन फ्रान्सबाट खरिद गरेर ल्याइसकिएको र शुरूमा 1,17,000 लाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारी योजना रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले जानकारी दिनुभयो। माघको पहिलो हप्ताबाट 5 थरका 7 वटा स्थानीय तहमा विवरण संकलनको काम शुरू हुने पनि उहाँले जानकारी दिनुभयो। नागरिकता पाएका र पाउन योग्य उमेर पुगेका 16 वर्षमाथिका व्यक्तिलाई मात्रै राष्ट्रिय परिचय पत्र दिइने निर्देशक सुवेदीले जानकारी दिनुभयो। सरकारले दिने सुविधा र सहजताका लागि एकद्वार परिचय पत्रको रूपमा राष्ट्रिय परिचय पत्र बाँड्न हो। विवरणमा जन्म, नाम, थर, ठेगाना, पारिवारिक विवरण, राष्ट्रियता र जैविकमा फोटो र 10 औँलाको छाप संलग्न हुनेछ। परिचय पत्र मेसिन रिडेबल हुने पनि केन्द्रले जनाएको छ।
रानीपोखरी पुननिर्माणका सम्बन्धमा गठित विज्ञ समूहले प्रतिवेदन बुझाउन थप 10 दिनको समय माग गरेको छ। प्रतिवेदन बुझाउने मिति आज भए पनि तयारी प्रतिवेदन सर्वसाधारणलाई पनि देखाउनु पर्ने भएकाले थप समय माग गरिएको काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो। रानीपोखरी पुननिर्माणको क्रममा विवाद भएपछि गएको पुस 13 गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा 11 सदस्यीय विज्ञ समूह निर्माण गरिएको थियो। सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिनेछ।
भारत हुँदै साउदी अरब लैजान लागिएका 6 जना महिलाको प्रहरीले धादिङबाट उद्धार गरेको छ। साउदी अरबमा काम लगाइदिने भनेर चीन जान नै नभएका व्यक्तिलाई धार्केसम्म बोलाएर बुटवलका लागि गाड़ी चढाउन लागेका बेला शंका लागेर सोधपूछ गर्दा प्रहरीले 6 जना महिलाको उद्धार गरेको हो। महिलाहरूलाई विदेश लैजान लागेका दाङ घोराईका प्रसाद विश्वकर्मा, इलामका सुमन पाँचकोटे र तेह्रथुमका शर्मिला कुमारी संकटालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबारे थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट र कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो।
ढुक्क छौं। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी। अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2074-75 को अनुमानित करको विवरण तथा आयकरको पहिलो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आर्थिक वर्ष 2074-75 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 को उपदफा 1 बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2074-75 को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको 40% हुने रकम यही 2074 पौष मसान्त भित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं।
जानी जानी।
Machapuchra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01519314 01519388 Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01519314 01519388
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलि सरकार छाड्ने नेकपा माओवादी केन्द्रका मन्त्रीको तयारी, जाजरकोटको भाइरल फैलिन नदिन जुम्लामा उच्च सतर्कता, सबै माग पूरा नभएसम्म डाक्टर गोविन्द केसीले अनसन नतोड्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले 13 वर्षपछि औपचारिक कार्यक्रम गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। पृथ्वीनारायण शाहको 96 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको सरकारले पृथ्वीनारायण शाहको शालिगमा माल्यार्पण लगायतका कार्यक्रम आयोजना गरेको हो। सिंहदरबार बाहिरपट्टि रहेको पृथ्वीनारायण शाहको शालिगमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ट व्यक्तिले माल्यार्पण गर्नुभएको छ। 2062-63 सालको आन्दोलनपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा कटौती गरी सरकारले औपचारिक कार्यक्रम गर्न छाडेको थियो। 1789 साल पुस 27 गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रूपमा नेपालीले सम्मान गर्ने गर्छन्। उहाँले त्यसै बेला 22-24 लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण पनि गर्नुभएको थियो। यही योगदानको कदर गर्दै पुस 27 गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाउने गरिन्छ। काठमाडौँमा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा पृथ्वी जयन्ती मनाइए पनि उहाँको जन्मथलो गोर्खामा भने त्यति उत्साह देखिएन। गोर्खाबाट उज्यालो सहकर्मी किरण लोहनीको रिपोर्ट।
म धेरै पुरानो मान्छे, 80 वर्ष भए, मन खोलेर राजाप्रति श्रद्धा व्यक्त हुन्थ्यो। अहिले बीचमा आएर चाहिने डर, त्रास, धम्कीका आधारमा चाहिँ राजाको कुराहरू पनि बोल्न नपाउने भएका छन् नेपालीहरू। योगदान गर्ने मान्छेको पनि कदर गर्न नपाउने चाहिँ परिस्थिति देशमा सुरु भयो।
देशमा राजतन्त्र कायम रहेको बेलाको पृथ्वी जयन्तीको सम्झना गर्दै गोर्खा बजारका अगुवा संस्कृतिकर्मी नारायण भक्त अर्याल, राजसंस्था ढलेर गणतन्त्र स्थापना भएपछि शाहकै जन्मस्थलमा पृथ्वी जयन्ती मनाउने क्रम सुस्ताउँदै गएकोमा उहाँलाई चिन्ता लागेको छ। आधुनिक नेपाल एकीकरण गरेकाले राजनीतिक र अन्य पूर्वाग्रह बिना सबैले पृथ्वी जयन्ती मनाउनु पर्नेमा उहाँको जोड़ छ।
त्यो युगमा राजा पृथ्वीनारायण शाह नजन्मिएको भए आज हामी नेपाली भएर बाँच्न पाउँदैनथ्यौं। राष्ट्रवादी नेता हो, राजा हो, त्यस कारणले उहाँको सम्झना हरेक नेपालीले गर्नुपर्छ। उहाँ जस्तो उत्कृष्ट मानिस यो देशमा अहिलेसम्म जन्मेकै छैन।
लोकतन्त्र स्थापनापछि सरकारले पहिलो पटक यस वर्ष पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिए पनि गोर्खामा भने अघिल्ला वर्षहरू जस्तै पृथ्वी जयन्ती मनाउने सिलसिला परम्पराको निरन्तरता जस्तो मात्रै देखियो। राजसंस्थाको पक्षमा बोल्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवचन कार्यक्रम गर्नुबाहेक जिल्लाभर अरू कुनै कार्यक्रम पनि भएनन्। सार्वजनिक विदा दिए पनि सरकारले औपचारिक कार्यक्रम गर्न जिल्ला स्थित सरकारी कार्यालयलाई परिपत्र नगरेकाले आफूहरूले जसोतसो कार्यक्रम गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका एक कार्यकर्ता हुक्क बहादुर श्रेष्ठले बताउनुभयो।
उहाँकै योगदानले गर्दा नेपाली बनेर बसिया छ भने अहिलेसम्म उहाँको कुनै उहाँले चाहिँ पाउनु पर्ने सम्मान केही पाएको छैन। अब गोर्खाली अथवा नेपाल भरिकाले सहयोग गर्नुपर्छ, राष्ट्र चाहिँ बनाउन परिपत्र गरिदिनु पर्यो, विजय दिइसकेको छ राष्ट्रले मना भनेर परिपत्र अथवा गृह मन्त्रालयले सर्कुलर दिन पर्यो।
पृथ्वीनारायण शाहकै जन्मस्थलमा उहाँप्रति उपेक्षा भाव व्यक्त गरिएको कतिपयले गुनासो गरेका छन्। तर गोर्खा दरबार र गोर्खा संग्रहालय समेत समेटेको गोर्खा नगरपालिका वडा नम्बर 6 का अध्यक्ष नारायण प्रसाद अर्यालले भने तयारी नपुगेकाले यो वर्ष औपचारिक रूपमा पृथ्वी जयन्ती मनाउन नसकिएको बताउनुभयो। अर्को वर्षदेखि स्थानीय सरकारले कार्यक्रम गर्ने सोच बनाएको उहाँको भनाइ छ।
हामीले 6 नम्बर वडाले नै यसको नेतृत्व लिएर गर्न पाए पनि हुन्थ्यो कि साथी हो भनी अतनी भन्नेमै गयो। आजलाई यो वर्षलाई चाहिँ अब यसलाई नै क्षमा नै भन्नुपर्छ र आए वर्षमा नगरपालिकाले या हामी नभए ओडाले नै हामी यसलाई चाहिँ गर्ने प्रतिबद्धता व्यक्त गर्छौं।
रिपोर्टपछि अब कुराकानीको पालो। जमीनबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय सञ्जालमा नेपाल चीनसँग जोडिने भएको छ। भोलिदेखि नेपाल चिनिया बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिन लागेको हो। नेपाल र चीनबीच निर्माण भएको क्रस बोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन भोलि हुँदैछ। त्यसपछि नेपालले चीन हुँदै विश्व बजारको दूरसंचार नेटवर्कमा सहभागिता जनाउनेछ। भारतसँग मात्र जोडिएको नेपालको इन्टरनेट सञ्जाल अब चीनसँग पनि जोडिएपछि इन्टरनेटमा एक देशसँगको मात्रै परनिर्भरता हट्ने भएको छ। यसै विषयमा साथी लक्ष्मण शर्माले चीन र भारत दुवै देशसँग इन्टरनेट सञ्जालमा जोडिएपछि नेपाललाई के फाइदा हुन्छ भनेर नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यलाई सोध्नु भएको छ।
अर्को वैकल्पिक मार्ग चाहिँ मिल्यो होइन इन्टरनेटको लागि, त्यो भएकोले चाहिँ अब रिलायबिलिटीको हिसाबले चाहिँ अलिक बढी हुने भयो। किनभने एउटा लिङ्क डाउन केही गरी भनौँ न त्यो त धेरै कमै सम्भावना हुन्छ, तर पनि केही गरी कुनै गडबडी आएको खण्डमा अर्को लिङ्क त यथावत हुन्छ भन्ने कुरा भयो। भन्दाखेरि एउटा वैकल्पिक मार्ग हुँदाखेरि एउटा चाहिँ बाटो धेरै भएपछि त्यो फ्लो पनि धेरै हुन्छ होइन, मतलब सहज हुन्छ, इन्टरनेटको फ्लोलाई पनि सहज हुन्छ र तपाईँको एक्स्ट्रा कपासिटी पनि हुने भयो एक हिसाबले त होइन, थप हुन्छ नि त। दुइटै मार्ग त युज हुने भयो, जस्तै तपाईँको एउटा बाटो र दुइटा बाटो हुँदाखेरि दुइटा बाटोबाट नै तपाईँको ट्राफिक फ्लो हुन्छ नि त, त्यो हिसाबले तपाईँको इन्टरनेट ट्राफिकको फ्लोमा पनि सहजता आउँछ होइन, र एउटा वैकल्पिक मार्ग पनि हुने भयो।
यो दुई देशबाट आयातित इन्टरनेटलाई चाहिँ हामीले कसरी प्रयोग गर्छौँ?
अब त्यो दुइटै पार्लाली चल्छ होइन, एउटा अल्टरनेट रुट भएपछि तपाईँको ट्राफिक डाइभर्ट भएर जान्छ नि त, त्यो हिसाबले तपाईँको ट्राफिक बढी म्यानेज हुन्छ होइन, र थप तपाईँको ट्राफिक फ्लो हुने पनि हुन्छ नि त।
नेपालको परिवेशमा यो विकट ठाउँसम्म पनि अझै इन्टरनेटको पहुँच पुग्न सकिरहेको छैन, यो चीनबाट जुन हामीले अहिले इन्टरनेट ल्यायौँ यसले चाहिँ यसमा कस्तो सघाउ पुर्याउँछ?
अब विकट ठाउँसम्म पुर्याउने त एउटा भनौँ न नेसनल लेभलबाट नै त्यो एउटा प्रोग्रामको हिसाबले अगाडि बढ्दैछ होइन, तपाईँको इन्टरनेटको पहुँच प्लस टेलिफोनको पहुँच चाहिँ टेलिफोन प्लस इन्टरनेटको पहुँच चाहिँ तपाईँको कुना काप्चासँग पुर्याउनलाई चाहिँ त्यो एउटा कन्टिन्युस प्रोजेक्टको हिसाबले नै अगाडि बढिरहेछ, र त्यो सँगसँगै तपाईँको यो डेटाको युज अथवा इन्टरनेटको युज चाहिँ बढ्दो छ होइन, त्यो हिसाबले जति इन्टरनेटको युसेज बढ्छ त्यो हिसाबले हामीलाई यो जुन अहिले हामीले इस्टाब्लिस गरेको मार्गहरू होइन त्यसमा चाहिँ चाहेको जति हामीले चाहिँ त्यसलाई चाहिँ त्यसको कपासिटी फराकिलो पार्दै जानुपर्छ, र त्यही अनुसार नै अगाडि काम हुन्छ।
जुन भोलिदेखि आउँदैछ त्यो आइसकेपछि दुई देशको इन्टरनेट हाम्रो देशमा हुन्छ, यो भइसकेपछि इन्टरनेटको शुल्क र गुणस्तरमा कस्तो फरक?
यसमा चाहिँ भारत र चीन भन्दा यो चाहिँ मार्ग हो होइन, यो चाहिँ भारत र चीन मार्फत चाहिँ विश्वको अरू देशहरूसँग जोडिने हो, यो चाहिँ एउटा भनौँ न तपाईँको क्रस बोर्डरको इन्टरनेट कनेक्टिभिटीको लिङ्क हो, भनेपछि पहिला भारत थियो भने अब चीन हुने भयो होइन, भन्दाखेरि दुईटा मार्गबाट चाहिँ इन्टरनेटको जुन हाम्रो सञ्जाल छ त्यो चाहिँ विश्वभरिसँग चाहिँ हामी नेपाल चाहिँ कनेक्ट हुने भयो।
पछिल्लो समय नेपालमा पनि इन्टरनेट यी हबहरू चाहिँ स्थापनाको लागि केही कुराहरू बाहिर आइरहेको थियो, यस्तोमा हाम्रो नेपाल टेलिकमले नेपालमा नै इन्टरनेट हबको स्थापनाको लागि कुनै कार्यक्रमहरू ल्याएको छ पछिल्लो समय?
इन्डिया र चाइना भनौँ न, इन्डिया र चाइना अब हामी बिचमा जोडेपछि हामी आज ट्रान्जिट हब हुन सक्यो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiai.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सरकारले समयमा उखु मूल्य नतोक्दा किसान मारमा परेका छन्। सरकारले समयमा उखुको मूल्य नतोकेपछि उधारोमा उखु बेच्नु परेको किसानको गुनासो छ। उखु काटेर बेच्ने समय भइसक्दा पनि सरकारले मूल्य नतोकेका कारण घाटा खाएरै उद्योग बाहिर बिचौलियाले खोलेका काटामा उखु बेच्नु परेको किसानको भनाई छ।
चिसोले कठ्याङ्ग्रिएर सिराहा, सर्लाही र महोत्तरीमा थप 5 जनाको ज्यान गएको छ। सर्लाहीको बसवरिया गाउँपालिका 1 मानपुरका 65 वर्षीय सियादेवी यादव र चक्रघट्टा गाउँपालिका 4 सुन्दरपुरका 62 वर्षीय मोहम्मद हुसेनको कठ्याङ्ग्रिएर गएराती ज्यान गएको हो। यस्तै सिराहाको धनगढ़ीमाई नगरपालिका 12 पूर्वी टोलका 58 वर्षीय खुशीलाल मुखिया मल्हा र अर्नमा लालपुर गाउँपालिका 3का कारी यादवको कठ्याङ्ग्रिएर ज्यान गएको छ। यो सहित सिराहामा जाडोले 6 जनाको ज्यान गइसकेको छ भने महोत्तरीको सिसुवा नगरपालिकामा चिसोले 3 वर्षीय बालक मोहित ठाकुरको पनि ज्यान गएको छ।
डोल्पाको मुर्केचुला गाउँपालिका 9 को होर्त गाउँमा आगलागी हुँदा मन्दिर सहित 8 घर जलेर नष्ट भएका छन्। हिजो दिउँसोदेखि लागेको आगो झण्डै 18 घण्टापछि आज बिहान मात्रै निभाइएको छ। आगलागीबाट 2 करोड़ 32 लाख रूपियाँ भन्दा धेरैको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।
सल्यानको शारदा नगरपालिकामा चिरपटले हानेर श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। शारदा नगरपालिका 12 डाङ्रीकी विष्णु ओलीले चिरपटले हान्दा श्रीमान दिपेन्द्र ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घरायसी झगडाका विषयमा हिजो बेलुकी विष्णुले चिरपटले श्रीमान दिपेन्द्रको टाउकोमा हानेकी थिइन्। उनको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै ज्यान गएको हो।
रोल्पाको सुगणावती गाउँपालिकाले 5 वर्षभित्र सबै फुसका छाना विस्थापित गर्ने भएको छ। गाउँपालिकाको पहिलो गाउँसभाले 5 वर्षभित्र गाउँपालिकालाई फुसको छाना रहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको छ। गाउँमा फुसका छाना भएका घरमा आगलागीको समस्या बढेको भन्दै आगामी दिनमा यो समस्याबाट बच्नका लागि समेत यो अभियान चालिएको गाउँपालिकाले जनाएको छ।
ओखलडुङ्गाको खिजी देम्बा गाउँपालिकाको खिजी फलाटेमा वर्षा तापक्रम र शीत मापक यन्त्र जडान गरिएको छ। अमेरिकी नियोग USAID को आर्थिक सहयोगमा फूलमती माविको परिसरमा यन्त्र जडान गरिएको यन्त्रले बाढ़ी पहिरो जलवायु परिवर्तन लगायतका कारणले हुने जोखिमलाई न्यूनीकरण गर्न पूर्व सूचना दिनेछ।
नेपाल मगर संघले आगामी माघ 1 गते काठमाडौँको भिरकुटी मण्डपमा माघे संक्रान्ति महोत्सव गर्ने भएको छ। आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवर्धन गर्न महोत्सवको आयोजना गर्न लागि हो। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रममा माघे संक्रान्तिमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत संगीत र सांस्कृतिक प्रस्तुति समेत गरिने आयोजकले जनाएको छ।
मेरो पनि भन्नु छ।
गणतन्त्रपछि आज पहिलो पटक पृथ्वी जयन्ती मनाइएको खबरमा लीलाराम पाण्डेय टिप्पणी गर्नुहुन्छ, पृथ्वीनारायण शाहलाई राष्ट्रपिता नै भन्दा पनि कुनै फरक पर्दैन। त्यो युगमा सिंगो नेपाल निर्माण गर्न र बेलायतको उपनिवेश हुनबाट जोगाउनेलाई राष्ट्र एकीकरणका नायक र राष्ट्रपिता भन्दा पोछुतो होइन, बरू गर्व नै लाग्छ।
माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिन लागेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा केपी गौतम भन्नुहुन्छ, अहिले किन राजीनामा दिने, अझै केही दिन सरकारमै बसे भइगो नि, बिना विभागीय मन्त्री भए पनि राज्यको ढुकुटी सक्नलाई तलब भत्ताको आशमा राजीनामा नदिने, अब चाहिँ नयाँ सरकारमा पनि आफ्नो भाग खोज्न जाँदा अलिकति अप्ठ्यारो लाग्दैन नेताज्यू?
ट्वीटरमा मिलन नाम राखेका साथी उपचारका लागि थाइल्याण्ड पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नुहुन्छ, जाजरकोटमा उपचार नपाएर मान्छे मरिरहेका छन् तर वाम गठबन्धनका नेता केपी शर्मा ओली उपचारका लागि विदेश जानुपर्ने, अनि हाम्रै अस्पतालको सुधार गर्न डाक्टर गोविन्द केसीले उठाएको माग साँच्चै गलत छ त ओलीज्यू? यही हो तपाईँको राष्ट्रियता?
यसै विषयमा फेसबुकमा विजया सुवेदीको प्रतिक्रिया छ, आजसम्म डाक्टर गोविन्द केसीले जति कुरा उठाएर माग गरेका थिए ती सबैजसो जायज नै थिए, तर अहिलेको माग पनि नाजायज छैन। बदनियत राखेर मुद्दाको फैसला गर्ने प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि विशेष छानबिन होस् र श्रीमानज्यूबाट उल्टै कानूनको धज्जी नउडाइयोस्।
अनि नेपाल भारत प्रबुद्ध समूहको बैठक आजदेखि दिल्लीमा शुरू भएको खबर पढेर ट्वीटरमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, नेपाल भारत प्रबुद्ध समूहको अहिलेसम्म भएका पाँच पाँचवटा बैठकबाट के निर्णय भयो, संख्या बढ़ाउनका लागि मात्र बैठक नगरौं, असमान सन्धि सम्झौता खारेजी र पुनर्लेखन गर्नमा जोड़ दियौं ताकि नेपाल र नेपालीको माग सम्बोधन गर्न भारत बाध्य होस्।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र मदन पौडेल। अब विदेशको खबर। श्रीलंका सरकारले महिलाहरूलाई पनि जाँडरक्स किन्न अनुमति दिने निर्णय गरेको छ। महिलामाथि विभेद भएको भन्दै त्यसलाई हटाउन सरकारले महिलालाई पनि जाँडरक्स किन्न दिने भएको हो। यसका लागि श्रीलंकाली सरकारले सन् 1955 एउटा कानूनमा संशोधन गर्ने तयारी गरेको छ। यो कानून परिमार्जनपछि महिलाहरूले पूर्व स्वीकृति बिनै लाइसेन्स प्राप्त रक्सी पसलमा काम गर्न पनि पाउने बीबीसीले जनाएको छ। धेरै श्रीलंकाली महिलाले पछिल्लो सरकारी निर्णयको स्वागत गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय महिला लीग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। सुपर लीग अन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई 3-1 गोलले हराउँदै एपीएफले उपाधि उचालेको हो। उपाधिसँगै एपीएफले 2,00,000 रूपियाँ पुरस्कार पाएको छ। एपीएफका लागि सावित्र भण्डारीले 2 तथा सरू लिम्बूले 1 गोल गरिन्। यस्तै सुपर लीगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई 7-0 गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ। आर्मीले 1,00,000 रूपियाँ पुरस्कार पायो। 16 गतेबाट शुरू भएको प्रतियोगितामा 8 टीमको सहभागिता रहेको थियो।
र नेपाल आर्मी क्लब धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। कैलालीको धनगढ़ीमा आज भएको खेलमा थ्री स्टार क्लबलाई 2-1 हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। आर्मीका लागि नवयुग श्रेष्ठ र सुमन अरियालले गोल गरे। म्यान अफ द म्याच बनेका भरत खवासले 10,000 रूपियाँ पाए। एन्फाको लापरवाहीले एएफसी कपको प्ले अफ खेल्न नपाएपछि दोषीलाई कार्यवाही र क्षतिपूर्तिको माग गर्दै पोहोरको कार्तिकदेखि थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग नलिने बताएको थियो, तर गएको असोजमा 1.5 करोड़ क्षतिपूर्ति पाउने सहमति भएर 14 महिनापछि थ्री स्टार फुटबलमा फर्किएको हो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भोलि सरकार छान्ने नेकपा माओवादी केन्द्रका मन्त्रीहरूको तयारी, नयाँ सरकार बन्ने समय आएकोले राजीनामा दिन लागेको भनाई,
जाजरकोटको भाइरल फैलिन नदिन जुम्लामा उच्च सतर्कता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली जाजरकोटको जुनी चाँदी पुग्यो,
विभिन्न कार्यक्रम गरी आज पृथ्वी जयन्ती मनाइयो, 13 वर्षपछि सरकारद्वारा औपचारिक कार्यक्रम आयोजना, तर पृथ्वीनारायण शाहकै जन्मथलो गोर्खामा भने उत्साह देखिएन,
श्रीलंकामा अब महिलाले पनि जाँडरक्सी किन्न पाउने, महिलामाथिको विभेद कम गर्ने प्रयास भएको सरकारको भनाई,
र राष्ट्रिय महिला लीग फुटबलको उपाधि एपीएफ क्लबलाई 3 स्टारलाई हराउँदै आर्मी खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।